नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। कक्षा बाह्रको नतिजा प्रकाशन गर्दा राष्ट्रिय परीक्षा बोर्डले गम्भीर लापरवाही गरेको भन्दै विद्यार्थीहरूले विरोध गरेका छन्। पाँच असारमा प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको भन्दै विद्यार्थीहरूले हिजो माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। यसपटक विगत भन्दा छिटो नतिजा प्रकाशन गर्दा त्रुटि भएको विद्यार्थीको आरोप छ र यो विद्यार्थीहरूले लगाइरहेको आरोपलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले एउटा कमिटी, छानबिन कमिटी पनि गठन गरेको छ। अर्कोतर्फ विद्यालय शिक्षा ऐन, संघीय शिक्षा ऐन जारी हुन सकेको छैन, जसले विभिन्न असरहरू गरिरहेको छ, वृत्ति विकासमा असर गरिरहेको छ। शिक्षकहरू यो ऐन चाहिँ तत्काल ल्याउनु पर्यो भनेर माग गरिरहेका छन्। सरकारले आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाटै पारित गर्ने गरी तयारी गरिरहेको जनाएको छ। अर्कोतर्फ शिक्षा ऐन तत्काल जारी गर्न शिक्षक कर्मचारीहरूले, विद्यालयका कर्मचारीहरूले दबाव पनि दिँदै आएका छन्। विभिन्न राजनैतिक दलहरूसँग, राजनैतिक दलका सांसदहरूसँग उनीहरूले भेटघाट गरेर यो विषय चाहिँ अगाडि बढ़ाइदिन आग्रह समेत गरेका छन्। यसरी शिक्षा क्षेत्रमा अहिले जुन खालको समस्या छ, यी सबैलाई सम्बोधन गर्ने गरी सरकारले अगाडि सम्बोधन गर्ने गरी तयारी अघि बढ़ाइरहेको जनाइरहँदा सरकारले गर्नुपर्ने, शिक्षा क्षेत्रमा गर्नुपर्ने प्राथमिकता, अबको चुनौती लगायतका विषयमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ शिक्षाविद महाश्रम शर्मा। शर्माज्यू, स्वागत छ यहाँलाई। अब अहिले पछिल्लो कुराबाटै कुराकानीको शुरूआत गरौं। कक्षा बाह्रको नतिजा जब प्रकाशन भयो, यसपटक चाँडै, विगतमा भन्दा चाँडै नतिजा प्रकाशन भयो, त्यो एसईको नतिजा पनि चाँडै नै प्रकाशन गरिएको थियो र कक्षा बाह्रको नतिजा पनि चाँडै प्रकाशन गरिएको, र यो प्रकाशन गरिरहँदा विद्यार्थीहरूले चाहिँ त्रुटि भयो, जति आउनुपर्ने थियो नम्बर त्यति आउनु आएन भनेर उनीहरूले हिजो माइतीघरमा एउटा विरोध पनि गरे। अब यहाँले कसरी हेर्नुभएको छ यसलाई? राष्ट्रिय परीक्षा बोर्डको नेतृत्वमा पनि बसेर यहाँले काम गर्नुभयो, पछिल्लो यो नतिजाले जसरी प्रश्न उब्जाएको छ, विद्यार्थीहरूले विरोध गरेका छन् नि, यसलाई कसरी हेर्नुभएको छ यहाँले?
धन्यवाद। यो चाहिँ खास गरी चाहिँ कसरी कुरा आयो भन्ने कुरा त मलाई धेरै कुराहरू थाहा छैन। यो त स्वाभाविक प्रक्रिया हो, कुनै पनि परीक्षा हुन् नतिजा निस्कन्छ, नतिजा निस्किसकेपछि त्यसको प्रक्रियागत हिसाबले नतिजामा चित्त नबुझेपछि पुनः फेरि पनि रिपोर्टलिङ गर्ने प्रक्रिया छ, र त्यो रिपोर्टलिङमा पनि चित्त बुझेन भनेदेखि त्यसलाई उत्तर पुस्तिका हेर्न पाउने, र उत्तर पुस्तिका हेर्दाखेरि यदि मैले चाहिँ कुनै कुराहरू चाहिँ चित्त बुझिन भन्यो भने फेरि जाँच्न पाउने सम्मको पनि अधिकार, के अरे, त्यो खालको व्यवस्था छ। किनभने विद्यार्थीहरू कुनै पनि हिसाबले कुनै मर्कामा नपरोस् भन्ने चाहिँ आशयबाट यो खालको व्यवस्था गरिएको हो, होइन? तर अब यो यो सन्दर्भमा यहाँले उठाउनुभयो, मलाई पनि धेरै जानकारी छैन, तर यसरी भन्दा पनि एउटा प्रक्रिया रूपबाट जानु उपयुक्त हो। अब किन यसो भएको हो तैपनि मैले चाहिँ सुनिरहेको छु, समिति पनि बन्यो भन्ने खालको कुरा होइन। त्यसो भएर यो त प्रक्रियागत हिसाबबाट जानुपर्ने, यो कुराहरू आउनु नपर्ने हो, किन आयो भन्ने विषय हामीले चाहिँ अलिकति विचार गरेर हेर्नु चाहिँ पर्छ हजुर। र चाहिँ विद्यार्थीहरूले जुन किसिमको कुराहरू खोजिरहेका छन् त्यो कुराहरू स्पष्ट रूपले देखाउनु पर्ने र यो हो भनेर भनिदिनु पर्ने कुराहरू हुन्छ हजुर।
अब यसपटक हेर्ने हो भने यो नतिजा चाहिँ चाँडै प्रकाशन गरिएको छ, एसईको र कक्षा बाह्रको नतिजा चाँडै, विगतमा भन्दा चाँडै प्रकाशन गरिएको छ। अब यो नतिजा चाँडै प्रकाशन गर्ने सन्दर्भमा अब यहाँको अनुभव पनि छ परीक्षा बोर्डको, होइन? अब विगतमा केही समय लाग्ने थियो, दुई तीन महिना पछि नतिजा आउँथ्यो, यसपालि चाहिँ करिब करिब एक महिनाभित्रमै नतिजा चाहिँ प्रकाशन गरिएको छ। यसरी यसले चाहिँ केही त्रुटि भएको हो कि भन्ने विद्यार्थीहरूको आशंका। अब यो नतिजा चाँडै प्रकाशन गर्ने सन्दर्भमा विगतमा ढिलो हुने र अहिले चाँडै हुने सन्दर्भमा कसरी हेर्न सकिन्छ यसलाई चाहिँ?
यस्तो हो, यो त मानव अब यहाँले चाहिँ भन्नुभयो, यसरी परीक्षाको सन्दर्भमा यसपटक चाहिँ प्रत्येक परीक्षा केन्द्रहरूलाई नि उत्तर पुस्तिका परीक्षण केन्द्र समेत बनाइयो, होइन? विगतमा चाहिँ 50 वरिपरि परीक्षा केन्द्रहरू उत्तर पुस्तिका परीक्षा केन्द्रहरूबाट उत्तर पुस्तिका जाँच्ने जुन प्रक्रिया हुन्थ्यो होइन, अब यसपटक सबै परीक्षा केन्द्रहरूलाई नै उत्तर पुस्तिका केन्द्र बनाएर त्यहीँनिर जाँदाखेरि त्यसलाई एउटा प्रक्रियामा छिटो हुने त यो चाहिँ स्वाभाविक भयो एउटा। दोस्रो चाहिँ के छ भन्दाखेरि छिटो गर्नुपर्छ भन्ने हिसाबले गर्दाखेरि समयलाई पनि धेरै समय उपयोग गरियो जसले गर्दाखेरि धेरै छिटो चाहिँ नतिजा निस्केको छ। अब कक्षा बाह्रको सन्दर्भमा हेर्दाखेरि विगतमा पनि करिब 70 दिनमा नतिजा निस्कन्थ्यो, अब यसपटक चाहिँ बिहान बेलुका बढ्दा त्यसपछि चाहिँ विदाको दिनमा र चाहिँ जनशक्ति धेरै लगाएको भन्ने कुराहरू सुनिएको छ, त्यसले गर्दाखेरि स्वाभाविकले त्यस हिसाबले चाहिँ छिटो नतिजा निस्कने कुराहरूमा सबै हिसाबले छिटो निकाल्ने भन्ने चाहिँ मुख्य चाहिँ उद्देश्य राखेर गएपछि त त्यो प्रक्रियालाई अगाडि बढाउन सकिन्छ। तर पनि यसभित्र धेरै हेर्नुपर्ने विषयहरू चाहिँ छन्। हामीले चाहिँ के छ भने नतिजा प्रकाशन परीक्षा लिइसकेपछि नतिजा प्रकाशन गर्ने सन्दर्भमा सर्टेन स्टेपहरू हुन्छ, विशेष गरी शिक्षकहरूलाई उत्तर पुस्तिका परीक्षण गर्दाखेरि प्रश्न पत्रको चाहिँ जुन मार्किङ स्किम होइन उत्तर चाहिँ कसरी जाँच्ने भन्ने खालको कुराहरू एकदम स्किम नै दिएर तयार गरेर सबै शिक्षकलाई चाहिँ विषयगत शिक्षकहरूलाई त्यसलाई जानकारी गराएर त्यसपछि जाँच्ने र सकेसम्म भेरिएसन नहोस्, विद्यार्थीहरूको उत्तर पुस्तिका परीक्षणमा चाहिँ कुनै गल्ती नहोस्, यो खालको सबै प्रक्रियाहरू चाहिँ अपनाएर अगाडि बढाउनु पर्ने हुन्छ। र हुनसक्छ कतिपय सन्दर्भमा यी विषयहरूमा पनि शिक्षकहरूलाई ओरिएन्टेसन नपुगेको पनि कहीँ कहीँ हुनसक्छ, के हुनसक्छ भन्ने विषयले पनि यसपछि चाहिँ बोर्डले चाहिँ के गरेको हुन्छ भने विशेष गरी विद्यार्थीलाई कहीँ कतै कुनै ठाउँमा मर्का नपरोस् भनेर विद्यार्थीहरूको परीक्षाको उत्तर पुस्तिका पुनः हेर्न पाउने, टोटलिङ गर्न पाउने, दिएको अङ्कलाई चाहिँ हेर्न पाउने, किनभने कहिले काहीँ विगतमा पनि त्यस्ता केही त्रुटिहरू भएको हामीले देख्छौँ, किनभने भित्रको चाहिँ अङ्कहरू जाँचेर बाहिर चाहिँ सार्दा अथवा भित्र जाँच्दै चाहिँ कुनै कहिले काहीँ केही छुटेको हुनसक्छ अथवा चाहिँ इन मार्क बिक्री गर्दाखेरि हुनसक्छ, त्यही कारणले नै यो प्रक्रिया भएको कारणले पनि किनभने हामी त म्यानुअल्ली नै गर्छौँ, हामीले चाहिँ कुनै चाहिँ एउटा मेसिनबाट अथवा कुनै किसिमको चाहिँ त्यसरी गर्न सकिरहेका छैन अहिलेसम्म, त्यसैले म्यानुअल्ली हरेक कामहरू हुँदाखेरि कहीँ न कहीँ एउटा मानवीय त्रुटि हुन सक्छ, त्यसो भएर पनि रिटोटलिङ गर्ने प्रक्रिया चाहिँ त्यही कारणले दिइएको कुराहरू हो होइन, त्यसो भएर पनि विद्यार्थीले रिटोटलिङ गर्न पाउने अनि त्यसपछि यो उत्तर पुस्तिका हेर्न पाउने र त्यसपछि जताउनसम्म पनि पाउने कारण पनि त्यही हो, त्यसो भएर पनि यो चाहिँ प्रक्रिया यहाँले भने जस्तै छिटो हुने प्रक्रिया हो मलाई लाग्छ। यी धेरै ठाउँमा उत्तर पुस्तिका परीक्षण केन्द्र राखेर धेरै शिक्षकहरूलाई छिटो लगाएर धेरै छिटो जचाउने किसिमको प्रक्रिया चाहिँ जुन भयो यसले नै रिजल्ट चाहिँ छिटो निकालिएको हो र यसले गर्दाखेरि अब यदि त्यस्तो खालको कहीँ छ भने एउटा सार्वजनिक हिसाबले मतलब उत्तर पुस्तिका परीक्षण गर्दा अथवा उत्तर पुस्तिका नतिजा निस्कँदाखेरि कहीँ कतै चाहिँ केही चाहिँ त्रुटि भएको छ अथवा आफूलाई चित्त बुझेको छैन भनेदेखि सार्वजनिक रूपले नोटिस निकालेर यसलाई चाहिँ रिटोटलिङ गर्ने अनि त्यसपछि उत्तर पुस्तिका हेर्ने र त्यसपछि चाहिँ उत्तर पुस्तिका जुटाउनसम्म पाउने प्रक्रिया चाहिँ यसरी रहेको कुराहरू हो। त्यसो भएर मलाई लाग्छ कहीँ कतै कहिले काहीँ विद्यार्थीहरूलाई त्यस्तो खालको मर्का परेको देखियो आफूलाई भने उहाँहरूलाई प्रक्रियागत हिसाबले हेर्न पाउने व्यवस्था सोचाउँछ।
अब लागौं विद्यालय शिक्षा ऐनतर्फ, लामो समय भयो विद्यालय शिक्षा ऐन अझै जारी हुन सकेको छैन, यो जारी हुन नसक्दा शिक्षा क्षेत्रमा विद्यालयको शिक्षा क्षेत्रमा ठूलो एउटा भनौँ न असर पनि परिरहेको छ। अब यो ऐन तत्काल जारी गर्नु पर्यो भनेर शिक्षक विद्यालयका कर्मचारीहरू अहिले लागि नै परेका छन्, विगतमा लामै आन्दोलन पनि भयो तथापि यो विषय अझैसम्म निष्कर्षमा पुग्न नसकिरहेको सन्दर्भमा, अब यो विद्यालय शिक्षा ऐन जारी गर्ने सन्दर्भमा छ नि, अब सरकारले जुन खालको तदारुकता देखाउनु पर्ने हो त्यो देखाएको पाउनु भएको छ कि छैन यहाँले कसरी?
यो त यो एकदमै धन्यवाद, यो एकदमै महत्वपूर्ण कुरा उठाउनु भन्ने हो। वास्तवमा शिक्षाकै विद्यार्थी र शिक्षामै काम गरेको व्यक्तिको हैसियतले मलाई के लाग्छ भने हामी जब संघीयता नेपालमा संघीयता आयो त्यसपछि नेपालको जुन शिक्षा ऐन लाई चाहिँ परिवर्तन गर्ने जुन संघीयतासँगै शिक्षा ऐन परिवर्तन गर्ने प्रक्रियाहरू धेरै पहिला सुरु हुनुपर्ने, अहिले हामी 72 82 83 10 12 वर्ष पछि पनि र त्यो भन्दा अगाडिको त एउटा प्रक्रिया थियो किनभने केन्द्रीयकृत हिसाबबाट जुन शिक्षाको व्यवस्थापन हुन्थ्यो शिक्षाको चाहिँ सबै कुराहरू भएको थियो तर संघीयता पछि जुन किसिमको एउटा तीन तहको सरकारको जुन जिम्मेवारी दिइएको छ विशेष गरी अहिले चाहिँ विद्यालय शिक्षणको सबै कुराहरू स्थानीय सरकारले गर्ने व्यवस्थापकीय प्रक्रियाहरू भनेर स्थानीय सरकारहरूले एउटा स्थानीय शिक्षा ऐन पनि बनाइराख्नु भएको छ होइन कतिपय ठाउँमा त त्यसो भए पनि केन्द्रले गर्ने कुरा के हो स्थानीय तहले गर्ने के हो प्रदेशले गर्ने के हो यहाँनिर सबैभन्दा नेपालको अहिलेको सबभन्दा मुख्य चाहिँ अवस्था के हो त भने यहाँनिरै छ किनभने कसले के गर्ने भन्ने खालको कुरा नै क्लियर भएको छैन भनेपछि विगतदेखि नै अहिलेसम्म आइपुग्दासम्म यो शिक्षा ऐन त बनिसक्नु पर्ने हो तर यो शिक्षा ऐन नबनेर यसरी चाहिँ के अरे टर्दै टर्दै यहाँसम्म आइपुग्ने कुरा यो चाहिँ शिक्षा ऐनको प्रक्रियाहरू बन्न निकै ढिलो भएकै हो होइन किनभने शिक्षा क्षेत्र भनेको निकै सेन्सिटिभ प्रत्येक घरमा चाहिँ घर घरमा जोडिने विषय हो त्यसो भएर पनि शिक्षा ऐनको कुरालाई नेपाल सरकारले प्राथमिकताका साथ राख्नुपर्छ र यो शिक्षा ऐनलाई स्मुथ रूपले ल्याउनु चाहिँ पर्छ किनभने यसले चाहिँ के हो त भने एउटा जुन गभर्नेन्स सिस्टम सुशासनका कुराहरूमा कहाँ कसले के कुराहरू चाहिँ दिन स्थानीय तहमा के काम गर्ने प्रदेशले के गर्ने र सङ्घीय तहबाट के गर्ने यो स्पष्ट कुराहरू चाहिँ नआएसम्म हामीले शैक्षिक क्षेत्रमा धेरै अन्यलता आएकै छ र त्यसो भएर पनि यो कुराहरू त यो यहाँले उठाउनुभयो शिक्षक विद्यार्थी यो आम नागरिकको कुरा हो यो चाहिँ कसैले मात्रै चाहियो भन्ने भन्दा पनि कसैलाई मात्रै भन्दा पनि देशलाई एउटा कन्ट्रीलाई शिक्षा ऐन आवश्यक छ त्यसो भएर पनि यो विषयलाई चाहिँ सरकारले एउटा प्राथमिकताका साथ राख्छ भन्ने सबैको अपेक्षा छ र मलाई लाग्छ अहिलेको कन्टेक्स्टमा चाहिँ पनि यो शिक्षा ऐनलाई एउटा प्राथमिकताका साथ अगाडि लैजानुपर्छ भन्ने कुराहरू एउटा शिक्षाको विद्यार्थीको हैसियतले म शिक्षामा काम गरेको व्यक्तिको हैसियतले मैले यो कुरा अनुरोध गर्न चाहन्छु।
अब अहिले कार्यान्वयनमा रहेको शिक्षा ऐनले हामीले अहिले अभ्यास गरिरहेको प्रारम्भिक बाल शिक्षा सँगै 12 कक्षासम्म विद्यालय शिक्षाको रूपमा रूपान्तरण गरिसकेपछि विद्यालय शिक्षाको रूपमा लिएपछि 11 र 12 अध्यापन गराउने शिक्षकहरूलाई पनि यो ऐनले नचिन्ने अवस्थामा शिक्षकहरूले चाहिँ यो ऐन तत्काल जारी गरेर आफूहरूका मागहरू पनि सम्बोधन गर्न विभिन्न दबावमूलक कार्यक्रमहरू अहिले अगाडि सारिरहेका छन्। उनीहरूले सांसद लगायत दलका नेताहरूलाई पनि विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइरहेको अवस्था पनि छ। अब अर्कोतर्फ हेर्ने हो भने सरकारले गत जेठ 15 गते ल्याएको बजेटमा चाहिँ विशेष गरी त्यस्ता प्रकृतिका शिक्षकहरूलाई सम्बोधन गर्न सकेन, हाम्रो योगदानलाई चाहिँ सरकारले कदर गरेन भनेर उनीहरूले आवाज पनि उठाइरहेका छन्। अब यो सन्दर्भमा सरकारले केही न केही सम्बोधन गर्ने आश्वासन पनि दिएको छ। अब उनीहरूलाई जसलाई चाहिँ ऐनले चिन्दैन तथापि उनीहरूको योगदान निरन्तर छ, महत्वपूर्ण पनि छ, आवश्यक पनि छ, अब उनीहरूलाई सम्बोधन गर्न सरकारले के गर्न सक्छ? अब ऐन ल्याउन केही समय लाग्ने सन्दर्भमा चाहिँ के गर्न सक्छ? ऐनमा सम्बोधन गर्ने सन्दर्भ एउटा कुरा भयो, ऐन नआउँदा चाहिँ यो बीचको अवधिमा सम्बोधन गर्न सरकारले कसरी सक्छ उनीहरूलाई?
यस्तो हो हजुर, यो के भने विगतदेखि नै जुन हिसाबले शैक्षिक क्षेत्रमा हामीले जब माध्यमिक तह होइन कक्षा 10 माध्यमिक तह थियो र 11-12 जुन विश्वविद्यालय तहबाट विद्यालय तहमा ल्याइसकेपछि 11-12 कुरा यहाँले उठाउनुभयो। 11-12 भनेको हामीले अहिले पनि यो विश्वविद्यालय हो कि भन्ने चाहिँ भान चाहिँ छ, किनभने 11-12 चाहिँ 6,000 राहत दरबन्दीले काम चलिरहेको अवस्था चाहिँ छ अहिलेसम्म। मतलब नेपाल सरकारले हामीले जुन हिसाबले तात्कालीन अवस्थामा विद्यालय तहको शिक्षालाई एउटा विद्यालयको इन्रोलमेन्ट बढ्यो, सबैका लागि शिक्षा पुर्याउने भन् 2015 पुरा शिक्षाको मतलब शिक्षाको चाहिँ इन्रोलमेन्टदेखि लिएर अरू शिक्षाको सन्दर्भमा धेरै कामहरू गर्नको लागि तत्कालीन रूपमा नेपाल सरकारले जुन कमिटमेन्ट गर्यो त्यो कमिटमेन्ट स्वरूप जुन विद्यालयमा विद्यार्थीहरू भर्ना भइसकेपछि एकदमै शिक्षकहरूको आवश्यकता परेर यो चाहिँ विभिन्न हिसाबबाट यो राहत दरबन्दी भनेर चाहिँ नेपाल सरकारले जुन एउटा संस्थागत रूपले पनि राख्यो त्यो दरबन्दीलाई रात दरबन्दीलाई दरबन्दीमा प्रयोग गर्न सकिएको छैन एकातर्फ भन्ने, अर्कोतर्फ भइरहेकै जुन दरबन्दी छ त्यो दरबन्दीलाई चाहिँ देशका विभिन्न विद्यालयहरूमा तल्लो तहदेखि नै दरबन्दी विधानको कुरा जहाँ विद्यार्थी धेरै छन् त्यहाँ चाहिँ शिक्षकलाई धेरै पठाउनु धेरै शिक्षक पठाउनु पर्ने, जहाँ कम छन् त्यहाँ जहाँ चाहिँ कम विद्यार्थी छन् त्यहाँ धेरै भएका शिक्षकहरू अर्को ठाउँमा पठाउनु पर्यो। यो दरबन्दी मिलानको कुरा विद्यालयको डाउन साइजिङको कुरा, किनभने हिजोको कन्टेक्स्टमा विद्यार्थीहरू के थिए त भन्दाखेरि धेरै उमेर समूहका विद्यार्थीहरू पनि घरमा थिए, सबै विद्यालयमा भर्ना भए, त्यसो भएपछि विद्यार्थी सङ्ख्या निकै धेरै बढ्यो। तर अहिले चाहिँ बिस्तारै त्यो ग्रस इनरोलमेन्ट रेट जुन किसिमले विद्यालयमा विद्यालय उमेर समूहका विद्यार्थीहरू विद्यालयमा आउने जुन प्रक्रिया हो त्यो प्रक्रिया चाहिँ अहिले डिक्लाइनमा आयो। तर हिजो धेरै वर्ष धेरै उमेर समूहका बालबालिकाहरू थिए, त्यसो गर्दाखेरि अहिलेको कन्टेक्स्टमा के हो भने विद्यार्थी सङ्ख्याको अर्कोतर्फ यो चाहिँ यो जन्मदर्ता जन्मदरको कुराले पनि सायद विद्यार्थी सङ्ख्या घटेको पनि छ। त्यसैले यो मतलब बसाइ सराइका कुरा एउटा सोसियल स्ट्रक्चरलाई चाहिँ उताउता हुँदा पनि विद्यालयमा जुन किसिमका विद्यार्थी सङ्ख्या छन् त्यो घटबड भइरहेकै छ। त्यसो भएर पनि यो कुराहरू चाहिँ मिलान गर्नुपर्ने अवस्था चाहिँ छ, होइन? त्यसो भने तत्कालीन रूपमा के हो त भने अहिले गर्नुपर्ने मानव ऐन नआउँदै अहिले चाहिँ तत्कालीन गर्नुपर्ने कुराहरू शिक्षा नियमावलीमा तत्कालीन केही परिवर्तन गरेर अहिले केही संशोधन गरेर, र अर्को कुरा विद्यालयहरूका विद्यार्थीहरूमा दरबन्दी मिलानका कुरा, त्यसपछि विद्यार्थी विद्यालयको जुन मिलाउनु पर्ने विद्यालयहरू घटाउनु पर्ने तह घटाउनु पर्ने, होइन, कुनै ठाउँमा विद्यालयहरूमा विद्यार्थी नै छैन त्यो परिस्थिति, र त्यहाँनिर चाहिँ जहाँनिर त्यस्तो खालको अवस्था छ दुर्गम क्षेत्र छ त्यहाँ रेसिडेन्सियल स्कुलहरू अथवा सहरी क्षेत्रमा ठुला स्कुल्सहरू, यो विभिन्न किसिमको प्रक्रियाबाट चाहिँ थालेर साँच्चै यो यो खालको विद्यार्थीहरू र विद्यालयहरूको जुन किसिमको व्यवस्थापन गर्ने प्रक्रिया छ यो कुराहरू एकदमै तत्कालीन गर्न आवश्यक छ। किनभने शिक्षक व्यवस्थापन भनेको सबभन्दा मुख्य कुरो हो। हामीले शिक्षकलाई राम्रोसँग सपोर्ट गर्न सकेनौँ, राम्रो शिक्षक क्लासमा पठाउन सकेनौँ भने हामीले एकातर्फ गुणस्तरीय शिक्षाको कुरा गर्ने, अर्कोतर्फ शिक्षक व्यवस्थापनकै कुराहरू गर्न नसकेपछि हामीले चाहिँ गुणस्तरीय शिक्षाको कुरा गरेर मात्रै पुग्दैन। त्यसैले यो कुराहरू यो इस्यु पनि अहिले आएको चाहिँ हिजोदेखि आउँदै के अरे रहँदै रहँदै गरेको र चाहिँ अहिलेसम्म आइपुगेको इस्यु हो। त्यसैले यो इस्युलाई चाहिँ एकदमै तात्कालीन रूपले चाहिँ सम्बोधन गर्नुपर्ने प्रक्रिया चाहिँ गर्नुपर्ने चाहिँ आवश्यकता रहेको छ। त्यसैले यो सन्दर्भमा नेपाल सरकारले भर्खरै एउटा विद्यालयको अडिटको कुरा, शिक्षकको अडिटको कुरा, होइन, जहाँ जहाँ चाहियो र त्यसपछि आइटीको विषयहरू, यी चाहिँ अहिले भर्खरै बजेटमा आएका विषयहरू धेरै राम्रा विषयहरू आएका छन्। तर यी विषयहरूलाई कार्यान्वयन गर्ने कुराहरू मुख्य गरेर पोलिसी भन्दा पनि कार्यान्वयनको कुराहरू सबभन्दा प्रमुखताको विषय हो। त्यसैले कार्यान्वयनतर्फ सदारुकताका साथ चाहिँ नेपाल सरकारले चाहिँ एउटा पोलिसीगत रूपले केन्द्रमा त्यसपछि प्रदेश र स्थानीय तहले गर्ने कामहरूलाई स्पष्ट रूपले तोकेर अगाडि बढाउनु पर्ने अवस्था अहिले देखिन्छ।
हुन्छ त महाश्रम शर्माज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
एकदम धन्यवाद, यो महत्वपूर्ण विषय उठाएर एउटा केही कुराहरू राख्ने समय दिनुभयो,
हार्दिक धन्यवाद। हजुर, हामी कुराकानी गर्दै थियौं नेपाल सरकारका पूर्व सचिव समेत रहिसक्नुभएका र राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष समेत रहिसक्नुभएका एकजना शिक्षाविद डाक्टर महाश्रम शर्मासँग, विशेष गरी शिक्षा क्षेत्रमा अहिले देखिएको विषयसँग सम्बन्धित रहेर उहाँसँग हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर सम्वाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।